সিজন 2। সিজন 2 মা নয়া কে ছ? সিজন 1 র 2 কো বিচমা ট্রান্জিশন কে থিও? সিজন 1 কো ক্লাইম্যাক্স মা কি বো? ক্লিফ হ্যাঙ্গার থিও র সিজন 1 মা? কোনে ধারাবাহিক কোনে টেলি শৃঙ্খলা সিরিজ বানাও না আছে আমার ইউআর কো ফেভারিট সিরিজ। সিরিজলাই যাব সিরিজ কা এপিসোডস হরু যাব 2টা সিজন মা বিভাজন করিঞ্চ। यस्तो रूपले विभाजन गरिन्छ कि एउटा सब प्लट कथाको एउटा सब प्लटको कन्क्लुजन एउटा सिजनमा गरिन्छ र त्यसकै कन्टिन्युटीमा नयाँ सिजन सुरु गरिन्छ। यो मुजी 2 अफ अस पोडकास्टको सिजन 1 के कन्क्लुड भयो र यो नेरेटर सन्देश पुनले सिजन 2 भनेर नयाँ सिजन भनेर खोकेको छ, सिजन 2 नयाँ के आउनेछ त? यत्तिकै सिजन 1 र सिजन 2 भन्न पाइन्छ त? हो पाइँदैन। टु बी अनेस्ट, मलाई यो पहिल्यै थाहा थियो। जब मैले सिजन 1 कन्क्लुड गर्ने एक किसिमले चेष्टा गरेँ, मलाई थाहा थियो मैले नयाँ सिजन सुरु गरेपछि त्यसमा केही न केही नवीनता आउनुपर्छ, तर एउटा स्टोरीको प्लटलाई कन्टिन्युटी दिनुपर्छ। मैले सोचे नवीनता यस अर्थमा आउँछ कि सिजन 2 सामान्य परिवेश, नर्मल लाइफ खुसीका पल उज्याला दिनमा नयाँ एपिसोड रिलिज गर्नेछु। सिजन 1 अन्यलतामा बित्यो, लकडाउनमा बित्यो, दुःखमा बित्यो, पीडामा रेकर्ड भयो। बिस्तारै बिस्तारै सामान्य जीवन आउँदै थियो। अफिस खुल्न लाग्यो, हामी भागदौड गर्न थाल्यौँ, साथीभाइ भेट्न थाल्यौँ, गाडीमा गुन्न थाल्यौँ, ट्या ट्या टु टु, दाइ कति पऱ्यो, ए कता, ए गाइस कता, ए इत्यादि इत्यादि। नर्मल लाइफ सुरु भयो, सामान्य जीवन आइसक्यो। अब पुरानै व्यवस्था, अन्यलताका दुःख कुराहरू मात्रै गरेर कोठामा बसेर थन्किएर थुप्रिएर पोडकास्ट रेकर्ड गरेर काम छैन। अब नयाँ सिजन सुरु भयो, नयाँ सिजनमा साथीहरू निम्त्याउँछु, गेस्ट बोलाउँछु, नयाँ ग्याजेटहरू जोड्छु। टेक्निकली म पुरानो 2 अफ अस पोडकास्टभन्दा सुपरियर भएर आउनेछु लाग्यो मलाई त्यति बेला। अनि मैले सिजन 1 कन्क्लुड गरेँ, नवीनता आउनेछ, दामी हुनेछ सिजन 2। यस म्याम, दुर्भाग्यवश फेरि त्यही अन्यलता, विवस्ता, बाध्यता, ब्याक टु स्क्वायर 1। हामीले केही पाठ सिकेनौँ, हामी अनुशासनहीन भयौँ, हामीले खालि सरकारलाई मात्रै दोष दियौँ, यो सरकारले केही गरेन, कोरोना नियन्त्रणमा ल्याउन सकेन, केही गर्न सकेन, आफू चाहिँ मास्क नलगाउने हिँड्यो डुल्यो, जिम गएको छ, फिल्महरू डुलेको छ, भोज बतेर खाएको छ, राति कोतिलो साँझ बसेको छ, आपसै गरेको छ, हिँडेको छ, मास्क छैन, सामाजिक दूरी नियन्त्रण, सामाजिक दूरी कायम छैन, कोभिडको नयाँ लहर आएको छ, यसको विकराल रूप हाम्रो जस्तो देशले सहन सक्दैन। छिमेक राष्ट्र भारत सोत्र उनलाई चाहिँ मानिसहरू भुइँमा लडेका छन्, अक्सिजनको पुरानो सिलिन्डरमा पुरानो थोत्रो पाइप छिराएका छन्, त्यो क्यानुला नाकमा जोडेका छन्, भुइँमा पल्टिएका छन्, सास फेर्न खोजिरहेका छन्। ती त अक्सिजन पाउनेहरू भए, अक्सिजन नपाउनेहरू बाटोबाटै प्याक प्याक मरेका छन्। 2021 साल यो नयाँ मिलेनियमको चरम पराकाष्ठा 2021, आजको दिनसम्म यो आधुनिकताले हामीलाई कहाँसम्म कहाँ पुर्या, तर तर अक्सिजनको कमी हो। भारत जस्तो शक्तिशाली देशले आफ्नो जनताको नाकमा अक्सिजनका सिलिन्डर पाइप घुसाउन सकेन। अरे हामी मुझे को हो यार? हामीले माटो खाएर हुर्केका छौँ, बेसार पानी त हाम्रो तरकारीमै छ, हाम्रो इम्युनिटी पावर बढी छ, त्यही भएर कोरोनाले केही गर्न सकेन। आफूले आफूलाई चित्त बुझाउने यसरी नै चित्त बुझाएर बस्यो पहिलो लहरमा, अब दोस्रो लहरमा के गर्ने त थाहा छैन। यही अन्यलतामा सिजन टू सुरु भएको छ। सम्पूर्ण साथीहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छु टु अफ अस पोडकास्टको युजुअल सिट्स। त्यही ऱ्याम्बलिङ, पुरानै सन्देश, आउनुहोस् केही बेर कुराकानी गरौँ। मनमा लुकेका दुःखहरू होस् अथवा सुख नै किन नहोस्, पोखौँ, बाँडचुँडी खाऊ। मैले बेला बहुकामा भनिरहन्छु, पाएँ मिठो खाने, नपाए पिठो खाने, त्यस्तै हो। कोही बेला जमानामा चामल भनेको मिठो, नमिठो भनेको पिठो भन्थे, ढिँडो भन्थे। तर अहिले त अलिकति स्वाङ पार्न होटेलतिर केटकेटीहरू, हामी आज ढिँडो खाने हो। करले, बाध्यताले ढिँडो खायो नि बाबामा, हजुरबाहरूले त होइन। एक पाती चामल चाहिँ नि दसैँको लागि राख्ने, अनि दसैँमा खाने। चामल पकायो, खायो, त्यो चामल रन्थ्यो, चिसो भात, भोलि पनि त्यही खाने। मिठो चामल ढिँडो चाहिँ बाध्यताले करले खानुपर्ने। अहिले थकालीमा गएर ढिँडो खाने चाहिँ चलन, रहर भएको छ। यो कर र रहरको डुवालिटी इट्स क्वाइट फेसिनेटिङ। ढिँडो खान जान्ने पनि होइनन्। चराको नङ्राले जस्तो तिन टाउनाले ढिँडो खोज्छन्, सानसानो टुक्रो बनाउँछन्, चिजबल जस्तो बनाएर मुखमा खेलाउँछन्। जे होस्, त्यही हो भागदौड। विवश छु, बाध्य छु अफिसरहरूलाई। निषेधाज्ञा जारी भएको छ कास्कीमा पनि, र निषेधाज्ञा जारी भए पनि अब मोटरसाइकलमा घुम्नै पऱ्यो, अफिस पुग्नै पऱ्यो। पिपिपिपिपिपि सिटी पुग्छ ट्राफिकले। कता कता अफिस कता काट्दै आउनुहोस् सर, म एयरपोर्ट हेलिकप्टर स्टाफ। बिरामीहरू उद्धार गर्नुपर्छ सर, एयर एम्बुलेन्स आपतकालीन सेवा हो। अनि तपाईँको अफिसले चिठी बनाएको छैन? यो चिठी चिठी छैन सर, यही कार्ड नै हो। अफिस जानुपर्छ, हामी थोरै दुई तिनजना मात्रै छौँ, फेरि अब जोर बिजोर गरेर चलाउनलाई गाडीको पनि सम्भावना भएन सर। अब आपतकालीन सेवा हेर्नुहोस् न, आज पनि कोभिड बिरामी काठमाडौँ पुर्याउनु पर्ने। जानुहोस् जानुहोस्, आज बिहानको कुरो। कोभिड बिरामीलाई कहाँ कहाँ बोकेर हेलिकप्टरभित्र हाल्यो, उडा। काठमाडौँको मोजी माफियाहरू, सब मेडिकल माफिया मादर जात, माफ गर्नुहोस् अलिकति यो स्ल्याङ निस्किन्छ, भडास हो। सबै मोजी माफियाले देश बिगारे। म अस्पतालको नाम भन्दिनँ, म एयरलाइन्सको नाम पनि भन्दिनँ। आजभन्दा दुई दिन अगाडि एउटा अस्पतालले बिरामी बोकेर गयो हेलिकप्टरदेखि एउटा ठाउँदेखि काठमाडौँसम्म। बिरामी पुग्यो अस्पताल, पुगिसकेपछि अस्पताल प्रशासनले बेड खाली छैन, फर्काएर लैजानुहोस् भने। अब त्यो बिरामी काठमाडौँ बस्न सक्दैन, फर्केर आफ्नै गृह जिल्ला फर्किनु पर्यो। फेरि त्यही हेलिकप्टर कम्पनीलाई पैसा तिर्यो, फर्कियो, 6-7 लाख पैसा फाल्यो ट्रान्सपोर्टेसनको, अस्पताल पाएन, फर्कियो। यस्तो मुजी देश, यो मुजी प्रशासन। अस्पतालले त लुट्यो लुट्यो, एयरलाइन्स कम्पनी ए हजुर, बिरामीको अनुहार हेर्नुपर्ने। ठिकै छ, जेसुकै भयो, म आवत जावत 2-3 लाख रुपियाँ छोडिदिन्छु, म तपाईँलाई गृह जिल्लासम्म छोडिदिन्छु, हिँड्नुहोस्। मानवताको मा पनि छैन। मेरो रगत उम्लेर आयो त्यो कुरा जब सुने, जब त्यो एयरलाइन्सका मानिसहरू सम्झे, जब त्यो अस्पतालका प्रशासनका मानिसहरूको अनुहार याद आयो। फेरि हामी कोही पनि चोखो पनि छैनौँ नि, हामी यस्तै कल्चरबाट हुर्केर आयो, हामी सबै पापी हौ, हामी सबै हिपोक्राइट्स। आइडन हो, सायद मलाई थाहा छैन। भागदौड खिचा ताने युज ओल्ड सिट्स, त्यही मात्रै भयो त हुने। फेरि कोरोनाको कहर भय छ, डर छ, कस्तो विकराल रूप छ आउने हो। अफिसको पछि भागेको छ भागेको छ, कर्पोरेट संसारको पछि भागेको छ भागेको छ। अलिकति पैसा कमाउँछु, अलिकति त्यो पैसाको पैसा तिरेर सुविधा किन्छु, सुविधा किनेपछि आत्मसन्तुष्टि, सन्तुष्टि भनेको नि सुखी जीवन। अल्टिमेटली त्यही सुखको पछि दौडिँदा दौडिँदै जीवनको यात्रा टुङ्गिनेछ, त्यसपछि न सुख न दुःख। सुख अलिकति दार्शनिक एङ्गलतिर मोडिए म, तर एनिवेज मलाई एउटा सानो कुरा भन्नु मन लाग्यो। कुनै बेलामा मसँग खल्तीमा 1 रुपियाँ पनि हुन्थेन, हामी सबैसँग हुन्थेन। म अहिले आफ्नो इक्जाम्पल दिनुपर्छ, मलाई अरूको इक्जाम्पल त किन दिनु भने यसले फेरि फलानु फलानु कुरा सुनायो भन्दा मेरो आफ्नै कथा। मैले आफ्नो देन गर्लफ्रेन्डलाई घुमाउन लगेँ खल्तीमा, पैसा लिएर जानुपर्ने। जब प्रेमिकालाई घुमाउनु लगिन्छ, केही न केही खुवाउनुपर्छ, केही न केही सायद केही दिनुपर्छ उपहारस्वरूप, होइन, उपहारस्वरूप यी तस्विर माया गर्नेहरूको लागि। मलाई फेरि उपहारस्वरूप भन्ने बित्तिकै हाम्रो सबैदाकै गीत याद आउँछ। फेरि म कहाँ थिएँ, उपहारस्वरूप केही न केही किनिदिनुपर्ने। सायद म त्यति बेला त्यस्तै केयरफ्री थिएँ, मलाई केही पनि वास्ता हुन्थेन। सायद म जे थिएँ खुसी थिएँ। मैले खल्तीमा 30 रुपियाँ हालेर गएँ, यो धेरै अगाडिको सत्यजुको कथा होइन, अस्ति भर्खरैको कथा हो, केही वर्ष अगाडि, 6-7 वर्ष अगाडि कुरा। हात समाएर डुल्यौँ वरपर, मैले उसलाई केही खुवाइन, एउटा चिया कफी ब्रेकफास्टसम्म खुवाइन, केही दिँदा पनि दिइनँ। हात समायो, डुल्यौँ, मायाको कुरा गऱ्यौँ, भविष्यको कथाहरू रच्यौँ। खै त, मलाई पैसा चाहिएन त, यो एउटा लेमो उदाहरण भयो। सुख खोज्न म अत्यन्तै टाढा टाढा भाग्नु पर्दैन। मेरो बुबा आजभन्दा 7-9-10 वर्ष अघि घर फर्किनु भयो, मृत्युको मुखबाट जोगिएर। एउटा हिडियस डिजिज, एउटा अत्यन्तै पापी रोगसँग 2 वर्ष लड्नुभयो, गल्फको त्यो तातो गर्मी भट्टीमा 2 वर्ष लड्नुभयो, जुत्नुभयो, सास चुडी नै लायो बुबाको। ए होइन, म मरेँ भने म मेरो घरै घर मर्छु भनेर प्लेन टिकट काटेर खल्तीमा 1 रुपियाँ नलिई एउटा झोलो बोकेर आउनुभयो। झोलोभित्र 1 झोलो लुगा, नेपाल झर्नुभयो। 75-80 किलोको मान्छे 45 किलोको भएर झर्नुभयो। हाड र छाला भए केही थिएन, शरीरभरि घाउ, तैपनि हाँस्नु गेटमा। आई स्टिल रिमेम्बर भिभिडली, मलाई सबै सिन याद छ। माइली दिदी भर्खरै विदेशबाट नेपाल आउनुभएको थियो, बिनाज हुनुहुन्थ्यो। बोबा आउनुभयो, जब बोबालाई देख्यौँ हामी सबै एकाएक रोयौँ। आमाहरू हुनुभयो, म रो, दिदीहरू हुनुभयो, बिनाजु सुद्धर हुनुभयो। ए मेरो बाबा कस्तो रूपमा आउनुभयो, मेरो बाबालाई कस्तो दुवाई पऱ्यो। म हल्लाएर केटो थिएँ त्यति बेला, 10-12 वर्ष अगाडि। म अघि मैले गन्ध 8-9 कति भने अनि 10-12 वर्ष अगाडि रोइयो बुबालाई देखेर। त्यो रोगसँग हामी जुद्यौँ, बुबा जुत्नुभयो लिटरली, तर हामी पनि पछि पछि बुबासँग लड्यौँ। 10-12 वर्ष त्यो रोगसँग लड्यौँ, त्यो रोग निको भएन। फलानु हस्पिटल, डिस्कान हस्पिटल, ऊ डाक्टर, त्यो डाक्टर, झाँक्री, भाकल, लामा शुद्ध, ए बाबा हिमालका टुप्प टुप्पका थान, मठ मन्दिर, केही केले छैन। 2018मा मेरो सानीमाको छोरी डक्टर लिसापुन, मेरो दिदी, उहाँको सौजन्य हो, उहाँको कोर्टेसीले एकजना डाक्टरसँग भेला पऱ्यो। त्यसपछि जादु भयो, म्याजिक। त्यो मोमेन्टमा मैले म्याजिक नै भन्छु। थाहा छैन डाक्टर साहबले के दिनुभयो, एकाएक रोग सन्चो हुन थाल्यो। बुबाको शरीर, बुबाको शरीर तन्दुरुस्त हुन थाल्यो, शारीरिक रूपमा हृष्टपुष्ट हुन थाल्नुभयो। त्यो हिडियस रोग अहिले 70-80% सन्चो भइसक्यो। केही न केही त छ, त्यसको इफेक्ट्स त, पोस्ट इफेक्ट्स त छन् नै। बुबाको आँखा एरिथ्रासिस, एरिथ्री एरिथ्रा ए फक जे होस्, हाड जोर्नीको रोग त्यो त छँदैछ, तर मेन त्यो हिडियस रोग सन्चो। र मलाई लागेको थिएन फादर यसरी शारीरिक रूपमा यसरी चेन्ज हुनुहुन्छ भनेर। बुबाले 8-10 वर्ष झोल खाएर बिताउनु, भेजिटेबल्स बनाएर त्यसलाई ब्लेन्डरमा मिक्स गर्ने अथवा थिचेर त्यसलाई पानीमा उमालेर रस मात्र पियाउने, त्यसरी कति वर्ष, 7-8 वर्ष रस मात्र खाएर बिताउनु। जब पाहुनाहरू आउँथे बाबा, मानिसहरूले ए बाबा यस्तो बिरामी हुँदा किन उपचार गर्नुहुन्न भनेर भन्थे। उपचार गरेको हो नि, आफूले भ्याएसम्म देशभित्रका कुनाकाप्चा उपचार गरेको, भले विदेश गएनौ। मानिसहरू घिनाउँथे बुबाले देखेपछि, ए बाबा कस्तो शरीरभरि कति धेरै घाउ, किचनमा बुबालाई बस्न नदिने किनभने पाहुनाहरूलाई अप्ठ्यारो लाग्ला भनेर। मन त दुख्थ्यो नि, तर के गर्ने। त्यस्तो अवस्थाको फादर एक ठाउँबाट अर्को ठाउँमा जान हिँडुल गर्न सक्नुहुन्न थियो। आज 1 हप्ता भयो बुबा गाउँमा हुनुहुन्छ, मेग्दी जिल्ला टिकोट गाउँ, अन्नपूर्ण गाउँपालिका, स्थान गाविस थियो, अहिले अन्नपूर्ण गाउँपालिका भएको छ। बुबा गाउँ जानुभयो, हृष्टपुष्ट हिँडेर गाउँमा गएर बुबा नाच्नु भएको छ भाइको विवाहमा। 5 वर्षसम्म मेरो बुबाको भाइ र बुबा दुई भाइको झगडा भयो, सरी बोलचाल दिएन। आजको दिनमा काकाको विवाह भएको छ, काकाको डिभोर्स पछि कतिौँ वर्ष काका पनि एक्लै जीवन बिताउन बाध्य हुनुभयो। तर आजको दिनमा आएर काकाले नयाँ जीवन सुरु गर्नुभयो। मेरो बुबा अनि काका दुई भाइको जुन झगडा थियो त्यो अन्त्य भएको छ। बुबा शारीरिक रूपमा हृष्टपुष्ट तन्दुरुस्त हुनुभयो, गाउँ पुग्नुभयो, भाइको बिहामा नाच्नुभयो। गाउँको हेडमास्टर काकाले फोटो हाल्नुभएको छ फेसबुकमा, मैले फोटो हेरेँ, म गदगदले खुसी भएँ। आमाले फोटो हेर्नुभयो, आमा खुसी हुनुभयो। खुसी त मेरो आँगनमा यहीँ घरमै रहेछ, मेरो हातमै रहेछ, त्यो फोटोमै रहेछ। खुसी भन्दा टाढा जानु पर्दैन, खुसी नजिकै छ। कलाकार खगेन्द्र लामिछानेले एउटा इन्टरभ्यूमा भन्नुभएको थियो, पैसाले सुविधा दिन्छ, खुसी दिँदैन। समट ट्रु, सही हो, सुविधा चाहिँ दिन्छ। र कहिले पनि यो नसोच्नु कि सुविधा इज इक्वल टु ह्याप्पिनेस। सुविधा भनेको सुख होइन, परिभाषा पनि फरक छ, र त्यस तिनहरू पर्यायवाची शब्द पनि होइन, कदापि होइन। अब हामीले यदि सुविधालाई सुख भन्दैनौँ भने सुख भनेको के हो त? खै के हो के हो? सन्देशले स्यान्डी आवा रहेछ, यत्रो चाहिँ कथा सुनायो लास्ट, के हो के हो भन्थ्यो, त्यही त के हो के हो थाहा छैन मलाई। खैर, मेरो पर्सनल भोगाइ के हो भने पैसा भएर सुख हुँदैन। मसँग अहिले पैसा छैन, मैले जति पनि पैसा अलिअलि जम्मा गरेको थिएँ आमा बुवाको स्वास्थ्यमा, घर खर्चमा, आफ्नो केही रिक्रिएसनका कुराहरू इत्यादि इत्यादि सबै एक्सपेन्डिचर बनाउन सकियो पैसा, अझ माइनसमा छ, लोन छ, इत्यादि इत्यादि। खै म खुसी नै छु एक प्रकारले। बाबाआमासँग बसेको छु, मिठो मसिनो खाएको छु, मसँग पैसा छैन तर म खुसी छु। हो के भन्ने, सबैलाई यस्तो नहोला। मेरो साथीहरू छन्, सुख भनेको पैसा, पैसा 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 चाहियो नि यहाँ, मैले हिजो यतिको माया छ त यति कमाउनु पऱ्यो नि, ठ्याक 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 पैसा पैसा भए पो सबै दुख्छ यार। त्यसरी पनि लिन सकिन्छ। मैले त अब आफ्नो ओपिनियन भन्ने मात्रै त हो नि, साथीहरूलाई मैले भनेको 100% सही हो है, मैले भनेकै राइट हो, तिमीहरूले भनेको रङ हो भनेको होइन नि त, किनभने हामी सबै आफ्नो ओपिनियनसँग इन्टाइटल त छौँ। खैर, दर्शन धेरै दर्शन दिनु हुँदैन जस्तो लाग्छ मलाई, किनभने यो साथीहरूलाई दर्शन दिएको पत्दैन, र फेरि मलाई पनि पत्दैन, हुन त म पनि हिपोक्राइट नै हो एट द एन्ड अफ द डे। एउटा मच्छर करायो कि कानमा, एउटा मच्छर कराएको छ, मेरो यो मच्छरको ब्याट कता गयो, यो बिजुलीको ब्याट मच्छर मार्ने। ठिकै छ, उड्यो कता गयो कता गयो, अहिले आऊ न। तर यो मच्छरको चाहिँ मृत्यु निश्चित छ, यो मच्छरको मृत्यु निश्चित छ। लकडाउनले अस्त व्यस्त जीवन निषेधाज्ञाले बनाऊ, लकडाउन नबनाऊ। निषेधाज्ञा भनेको छ, कर्फ्यू भनेको छ, हवाई उडान खुल्ला छ, एउटा जिल्लाबाट अर्को जिल्लामा मानिसहरू उड्न पाउने भएका छन्, त्यो म चाहिँ कसरी निषेधाज्ञा भयो, कसरी कर्फ्यू भयो? जब यो चेन ब्रेक गर्ने हो भने एक नम्बर चेन ब्रेक, एक नम्बरमा ब्रेक गर्नुपर्ने इलिमेन्ट भनेको ट्रान्सपोर्टेसन, यातायात। जब यातायात नै खुल्ला छ, जब नाका तोडेर एउटा जिल्लाबाट अर्को जिल्लामा मान्छे पुग्छ भने कसरी चेन ब्रेक भयो, कसरी निषेधाज्ञा भयो, अलिकति बुझ्न गाह्रो छ। अब हाम्रो पोलिसी हो, मैले बुझ्दिनँ, यो थाहा छैन के हो, मैले बुझ्दिनँ। मलाई बुझ्न जरुरी पनि लाग्दैन। खुवाएर जे सुकै होस्, हामी आफ्नो धर्मबाट, हामी आफ्नो क्षेत्रबाट सजग हुनुपर्छ। तर भन्ने मात्र हो, कोही सजग भएन, पाठ सिकेनन् जनताले, अनुशासनहीन भए, मास्क कसैले लगाएनन्। म राजधानीमा पुगेँ, राजधानीमा मास्क कसैले लगाएनन्। पोखरामा पनि मानिसहरूले कमैले मास्क लगाउँथे, लगाउनु त लगाउँथे तर कमैले लगाउँथे। म राजधानी पुगेँ, मलाई लाग्यो राजधानी अलिक टाइट छ होला, सायद अलिकति नियम कडा हुनुपर्छ। छैन, ट्याक्सी ड्राइभर मास्क लगाएको देख्दिन, म पठाउमा गएँ, पठाउका ड्राइभर चालकहरूले मास्क लगाएनन्, पसले लगाएन, कसैले पनि लगाएन। इभन म अस्पतालमा पुगेँ, अस्पतालका डाक्टरहरूले पनि मास्क लगाएनन्। एयरपोर्ट छिर्नु अघि चाहिँ मास्क चेक गर्ने सुरक्षाकर्मीहरू चाहिँ भेटेँ, त्यति मात्रै हो। ए बाबा, 10 रुपियाँको मास्क लगाऊ, 70-80% रोग भाइरसको चेन ब्रेक हुन्छ भने त्यति जा, अब 10 रुपियाँको मास्कले 2टा लगाऊ, 20 रुपियाँको मास्क डबल लेयर, 70-80 रुपियाँको अलिकति राम्रो मास्क लगाऊ, नाकमुख छोपेर हिँडौ, सजिलो छ नि, गाह्रो छैन, सामाजिक दूरी कायम गरौ, साबुन पानीले हात धोऊ, सेनिटाइजर प्रयोग गरौ, मास्क लगाऊ। ए बाबा, आकाशको तारा टिपेर ल्याए भनेको छैन, ढुङ्गा टाउकोले फुटा भनेको छैन, मापदण्ड के गाह्रो छ होला। लकडाउनमा व्यवसाय गर्न पाइएन, पैसा भएन, अब के गर्नु त, एकजनाको मात्र दुःख होइन नि त, संसारको दुःख, साझा दुःख हो। फेरि यो भनिरहँदा मलाई एउटा कुरा के चित्त बुझ्दैन भन्दा, उडानहरू, यो म चाहिँ माफियाहरू, यो हवाई उडान गर्ने एयरलाइन्सका माफियाहरूको यातायात चाहिँ खुल्ला छ, बस व्यवसायसम्म तिनीहरूको बन्द छ, सुपर मार्केटहरू, ट्रेडमल खुल्ला छन्, फुटकर किरानाहरू बन्द छन्, सरी किराना होइन, फ्यान्सी पसलहरू, फुटकर फ्यान्सीहरू बन्द छन्। किराना त खाद्यान्नमा पऱ्यो, अत्यावश्यक सेवा भनेर खुल्न दिएका छन् लिमिटेड टाइमको लागि। तर यो कता नियम लागु हुने, कता नियम लागु नहुने, कसैलाई हेन्डल गर्न पाइने, कसैले व्यवसाय चलाउन पाउने, कसैले व्यवसाय चलाउन नपाउने, ब्यालेन्स होइन, यो अलिकति सन्तुलित रूपमा नियम कार्यान्वयन हुनुपर्ने हो। तर जति खोके पनि उयो, म यो कता कता यो भर्चुअल संसारको एउटा पोडकास्टको कुना आएर खोकेर केही हुनेवाला छैन। नेपालको फेट, नेपालको भविष्य अन्धकार त अन्धकार नै छ, के गर्नु, माया लाग्दा छोडेर जानु मन लाग्दैन। मैले प्रसङ्गमै एउटा कुरा भन्न मन लाग्यो, अस्तिको लकडाउनको उत्तरार्धतिर साथीहरूको मलाई खुब याद आयो, जो साथीहरू घर छोड्न विवश थिए, बाध्यताले घरको न्यानो आँगन शीतल छानाको छारे छोडेर विदेश उम्रिए साथीहरू, आमा बुवाको माया छोडेर, सम्झना बटुलेर, सपना आकाङ्क्षा बोकेर बनाउन, गाह्रो छ नि देश छोडेर जान, मैले कल्पना पनि गर्न सक्दिनँ, मैले त सोच्नै सक्दिनँ, मैले घर कसरी छोडेर जाने, मलाई एउटा पोखरा सहर छोडेर अन्त सहर जाँदा मुटु काँपेर आउँछ, घरको मायाले म विदेश कसरी जान सक्छु भने सक्दिनँ। जे हो, साथीहरू सम्झिए, नयाँ वर्ष आउँदै थियो, चाडपर्व आउँदै थियो, साथीहरूलाई नेपालको कति माया लाग्दो, कति याद आउँदो भन्ने सोचेर मन दुख्यो एक प्रकारले भनौँ न। 2 हरफ लेखेँ, सपनाको संसार आँगनमा किन बनेन, मनले आश्रय माया नजिक किन पाएन, मेरो पसिनाले आफ्नै माटो किन फुटाएन। शीतल छानोको छारी सधैँभरि आशीर्वाद बनेर किन रहेन। मलाई नसुन्नु नसुन्नु मलाई, तिमीलाई जस्तै समयले पनि मलाई केही भनेन। गिटार उठाए, अलिअलि कर्ड स्ट्रक्चर थिचे, भाका हाले, यी दुई अरब तिन अरबलाई गीत बनाउने कोसिस गरे, मोबाइलमा कैद गरे। कहिलेकाहीँ मन आतिन्छ अनि भित्रभित्रबाट उम्लिएर भावनाहरू पोखिन्छन् शब्दको रूपमा। त्यो शब्द टिप्छु, गुनगुनाउँछु, भाकाले सिँगार्छु, त्यसलाई अझै अलिकति सिँगार्न मन लाग्छ। अलिअलि जाने बुझेको फाटोफुट्टा काँचो सङ्गीत हाल्छु, अझै सिँगार्ने प्रयास गर्छु। डकुमेन्टेसन केही पनि होइन, मेरो मनका भावहरू हराएर नजाओस्। मैले केही न केही रूपमा कैद गरेर राखेँ भने भोलिका दिनमा जब मैले सुन्छु, सायद मन न्यानो होला, आनन्द होला, त्यति मात्रै हो। साथीहरूलाई उपहार स्वरूप सुम्पिन खोज्छु, यता कता सोसल साइट्समा अपलोड गरिदिन्छु टुक्राहरू, साथीहरूको राम्रो रेस्पोन्स पाउँछु। मैले प्रोफेसनल गायकको रूप लिन खोजेको होइन, सङ्गीतकार पनि होइन म, केही पनि मेरो ठुलो हबी पनि होइन, तर कहिलेकाहीँ साथीहरूलाई सुम्पिन पाउँदा खुसी लाग्छ। सङ्गीतको पनि आफ्नै अब माधुर्य हुन्छ, आफ्नै पावर छ। साथी सुरज अनि साथी सुरेशसँग काहुँ डाँडामा गएर एक नाइट बिताउँदा होटेलको भाइले गिटार ल्याएर सुम्प्यायो, सुम्पिदियो हातमा, अनि सपना छन् सपना छन् हजारौँ अगाडि, बेपना सधैँ किन एकै हुने। यो दुई लाइन गुनगुनाए, छोएको रहेछ साथीहरूले, मलाई पनि छोएकै हो। यसरी बेला मौकामा सङ्गीत अथवा गीत, गाना, भाकाहरू एउटा ट्रिगर बनिदिन्छ, भित्र लुकेको भावनाहरूलाई गएर कोपिदिन्छ। यस्तै यस्तै कुराहरू मैले मिस गरेको थिएँ। टु अफ अस पोडकास्टमा नयाँ शैली, नयाँ प्रस्तुति, नयाँ आयाम लिएर आउने सपना बोकेको मैले नबोकेको होइन। टु बी अनेस्ट, मैले अलिअलि ग्याजेटहरू पनि कलेक्ट गरिसकेको छु र पाइपलाइनमा गेस्टहरू पनि छन्। सम्भवतः अर्को एपिसोडमा गेस्ट होस् फर्मेटमा केही न केही रिलिज गर्नेछु। मेरो मात्रै फुर्सद मिलेर भएन, साथीहरूको पनि फुर्सद मिल्नु पऱ्यो। अलिकति लामो, अलिकति स्ट्यान्डर्ड फर्मेट, स्ट्यान्डर्ड लेन्थमा अपलोड गर्नुपर्ने, जुन रूपले लापरवाही रूपमा ख्यालटट्टामा सुरु भयो त्यही रूपमा नै अन्त्य हुने भयो, त्यसरी नै जाने हो। इजो लेन्थ मैले 25 मिनटको राखेको थिएँ, अहिले 34 मिनट रनिङ सकेर कता हो हेर्ने, कहाँ देखाउँछ हो यो एप, 34, ओके। सतर्क भएर बस्नुहोस् साथीहरू, जुन जुन ठाउँमा अब नेपालमा भएका साथीहरूलाई त भन्नै परेन, थाहा छँदैछ। विदेशमा भएका साथीहरूलाई त झन् भन्नु नै परेन। एकदमै नियन्त्रित, नियन्त्रित हुने शब्द सकिन्छ, एकदमै नियन्त्रण गरिएको इन्भाइरोमेन्टमा साथीहरू हुनुहुन्छ। आफ्नो गोल्स, आफ्नो इच्छा आकाङ्क्षाहरू के छन् पुरा गर्नेतर्फ लाग्नुहोस् र समग्रमा खुसी हुनुहोस् कि अब जे छ त्यहीमा खुसी हुनुपर्छ। दुःखी त म पनि दुःखी हातमा नै हो, म पनि राति राति निदानु सट्टा मनमा अनेकन कुराहरू, भूतका पिरो अमिलो कथाहरू मनभरि केलाएर एक्लै रुँदै ननिदाएर बसेको पनि हो। बस्छु अझै पनि कहिलेकाहीँ कहिलेकाहीँ कुना गएर आफ्नो कमी कमजोरीहरू केलाउँदै आत्तिन्छु, डरलाग्दो भविष्य सम्झिन्छु, झन् आत्तिन्छु। म पनि दुःखी आत्मा नै हो, तर मैले अघि भने जस्तै यो बाउको अनुहारको हाँसो, आमाको मुस्कान इत्यादि इत्यादि सासानो ससानो कुरामा रमाउने प्रयास जारी नै छ र रमाइरहनुपर्छ। जे जस्तो छ अब समय अघि बढ्छ, समयले जे देखाउँछ त्यही हो। समयले राम्रा र मिठा मिठा जिन्दगीका पानाहरू पल्टाउन बाध्य बनायो भने पल्टाउला, दुःखको दिन आयो भने दुःख भोगाउला, मृत्यु लेखेको छ भने छोडेर जाने हो संसार। त्योभन्दा अरू केही गर्न सकिँदैन। अत्यन्तै धेरै भएछ भने हामी मर्ने त हो नि, त्योभन्दा बढी के हुन्छ? मरेपछि त कथा सकिहाल्यो होइन, पूर्ण विराम। ल, पूर्ण विराम भने जस्तै अब चाहिँ पोडकास्टमा अल्प विराम राख्नु पऱ्यो, अर्को एपिसोडमा भेट हुनेछ। यो सिजन टूको पहिलो एपिसोड यसरी कन्क्लुड गर्ने, ओहो सरी म कता भुलेँ, यो पहिलो एपिसोड कन्क्लुड गर्न चाहन्छु त्यति दिनको लागि। गुड नाइट, टेक केयर, गुड डे, गुड मर्निङ। सम्पूर्ण साथीहरूको टाइम जोनलाई समेटेर अभिवादन गर्दै फेरि भेटौँला। टेक केयर।